नमस्कार, कार्यक्रम शुभ प्रभातको यो बिहानी समयमा तपाईँलाई धेरै धेरै स्वागत छ। हरेक दिन हामी आउँछौँ तपाईँहरूको साथमा 8:15 बजेदेखि 9 बजेसम्म, र यो कार्यक्रम तपाईँले हामीलाई तिनवटा माध्यमबाट मैले भन्दै आएको थिएँ, र त्यो तिनवटा माध्यम भनेको आज पनि तपाईँले हामीलाई तिनवटा माध्यमबाट सुन्दै हुनुहुन्छ। dinesfm.com.np लगइन गरेर हामीलाई सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली एप्सबाट पनि हामी तपाईँसँगै छौँ भने 93.8 MHz पनि तपाईँले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम शुभ प्रभातमा हामीले पछिल्लो समयमा जोसँग प्रतिभा छ, जोसँग ट्यालेन्ट छ, र त्यो ट्यालेन्टलाई आफ्नो सामु मात्रै राखेर बजारमा अर्थात् त्यो समुदायबाट अलि माथि उठ्न नसकेका त्यस्ता व्यक्तिलाई चाहिँ कार्यक्रममा समेट्ने गरेका छौँ। र विशेष गरेर त्यति मात्रै हाम्रो क्षेत्र होइन, र हामीले जे सही लाग्छ समाजको लागि राम्रो काम गरिरहनु भएको व्यक्तित्वदेखि हामीले समाजमा आफ्नो पहिचान राम्रो बनाउँदा बनाउँदै पनि नराम्रो हुनुका कारणहरूसँग पनि यो कार्यक्रममा खोतल्छौँ। राम्रा नराम्रा सबै कुराहरूलाई हामीले कार्यक्रमबाट तपाईँहरूको माझमा राख्ने जमर्को गर्छौँ। तर आज अलि फरक कुरा हामी गर्नेछौँ, र फरक कुरामा के छ भने हामी सबै मानव हो, तर मानव मात्रै नभएर मानवमा मानवताका कुराहरू पनि आउँछन्, र मानवता हराएको देश भनेर पनि हिजो आज बडा आलोचना हुन्छ। र हामी सबै तपाईँ हामी सबैको र हामीले सुन्दै आएको हामीले बुझ्दै आएको कुरा पनि यही छ, न्याय माग्दा माग्दै पनि समाजमा यतिसम्म दमित हुनुपर्छ, यतिसम्म त्यहाँ कठिन परिस्थितिहरू आउँछ, तर त्यो न्याय छोरीको लागि पुवा लडिरहेको अवस्थादेखि बहिनीको लागि भाइदेखि यस्ता सबै ठाउँहरूमा यी गुनासाहरू छन्। तर आज अलि फरक कुराहरू मैले गर्नेछु कार्यक्रममा। सेवाको भावना मान्छेमा विकास, अनि सेवाको भावना लाई कसरी हामीले विकास गर्न सक्छौँदेखि लिएर मैले अन्य थुप्रै कुराहरू हुनेछ। यो विषयमा अलि बढी जानकारी त हामी कार्यक्रममा दिन्छौँ नै, तर म आज के कुरा गर्दैछु भन्ने सन्दर्भमा कुराकानी गर्न चाहँदा, मानव सेवा आश्रमको नाम तपाईँ धेरैले सुन्नुभएको छ, र विशेष गरेर अहिले देशका 11 जिल्लाको 14 स्थानमा मानव सेवा आश्रम सञ्चालनमा छ। र पछिल्लो समय तपाईँ हाम्रै सहरमा पनि यो मानव सेवा आश्रमले काम गरिरहेको छ, र विशेष गरेर असहाय बालबालिका वृद्धवृद्धा सबैलाई यो आश्रमले चाहिँ सपोर्ट गर्छ, साथ दिन्छ, र तपाईँको पनि सहकार्य उहाँहरूले यो आश्रम सञ्चालन गरिरहनु भएको संस्थापकले चाहिँ चाहिरहनु भएको छ भने, यसको स्थापना 2069 सालमा भएको हो, जुन मकवानपुरको हेटौडाबाट चाहिँ यो मानव सेवा आश्रम सञ्चालनमा आएको छ। आज मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिलसेना मेरो स्टुडियोमा हुनुहुन्छ, र म उहाँसँग कुराकानी गर्नेछु। यहाँलाई स्वागत छ कार्यक्रममा।
हस्, धेरै धेरै धन्यवाद हजुर।
मानव सेवा आश्रम आफैमा एउटा कस्तो संस्था?
विशेष गरेर मानव सेवा आश्रम भन्नुपर्दा एउटा सामाजिक परोपकारी संस्थाको रूपमा अगाडि बढिराखेको छ। विशेष गरी सडकमा रहनुभएका दिन दुःखी, गरिब, असहाय, अनाथ, हामी चारवटा अ भन्ने गर्छौँ, अनाथ, अपाङ्ग, असहाय, अशक्त मनोरोगी आमाबुवाहरूको सेवामा समर्पित एउटा विशुद्ध सामाजिक संस्था हो मानव सेवा आश्रम।
हजुर, अहिले मैले भने देशका 11 जिल्ला मा 14 स्थानमा तपाईँले गरिरहनु भएको छ, लक्ष्य के हो खासमा यसको?
विशेष गरी मानव सेवा आश्रमको एउटा मात्रै लक्ष्य छ, 2082 साल भित्र यो देश नेपालका धरतीहरूमा, नेपालका सडक पेटीहरूमा, पार्टी पौवा, सार्वजनिक स्थलहरूमा, मन्दिरहरूमा, हस्पिटलहरूमा कोही पनि व्यक्ति भोकै र नाङ्गै बस्न नपरोस्, यो देशलाई मानवताको देशको रूपमा चिनाउन सकियोस्। आज भन्ने गरिन्छ हाम्रो देशलाई नाथेनाथको देश भन्ने गरिन्छ, पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोरक्षनाथ, धेरै नाथेनाथका देशमा अनाथ भएर सडकमा कोही पनि आमा बुवा बस्न नपरोस् भन्ने अभिष्टले यही उद्देश्यले नै मानव सेवा आश्रम सञ्चालन गरिराखेको छौँ, र एउटा मात्रै लक्ष्य लिएका छौँ, हाम्रो देशमा 2082 सालसम्म कोही पनि व्यक्ति भोकेर नाङ्गै सडकका पेटीहरूमा बस्न नपरोस्।
सम्भव छ जस्तो लाग्छ 2082 सम्ममा हामीले त्यो त्यसरी बस्ने अवस्था ल्याउँदैनौँ, त्यो बस्ने अवस्था हामीले निर्मूल गर्छौँ भन्ने कुरा
एकदमै सम्भव छ। किनभनेदेखि यतिखेर मानव सेवा आश्रम सुरुवात भएको भर्खरै 7 वर्ष लागिराखेको छ। 7 वर्षको अन्तरालमा मानव सेवा आश्रमले एउटा सानो घर दुई तलाको घर भाडामा लिएर सुरुवात गरेको मानव सेवा आश्रम पाँचजना सडकबाट आमा बुहालाई उद्धार गरेर सुरुवात गरिरहँदा यतिखेर नेपालका 14 स्थानमा महत्त्वपूर्ण 11 जिल्लाको 14 स्थानमा सेवा सञ्चालन भइरहँदा 550 भन्दा बढी आमा बुहालाई सहयोग गरिराखेको छौँ सेवा गरिराखेको छौँ 250 भन्दा बढी आमा बुवाहरूलाई पारिवारिक पुनर्मिलन गराउन सफल भइसकेको छौँ अहिले ती पछाडिका दिनलाई फर्केर हेर्दा अहिले यो स्थितिमा आएर ती पछाडिका दिनहरूलाई मूल्याङ्कन गर्दा एकदमै सजिलो सरल तरिकाबाट नेपाललाई सडक मानवमुक्त देशको रूपमा विकसित गर्न सकिन्छ
चुनौतीहरू थुप्रै छन् होला यो 7 वर्षको अवधिमा कस्ता चुनौतीहरू चाहिँ सामना गर्नु पर्यो यो काम गरिरहँदा
वास्तवमा हरेक सेवामा चुनौतीहरू धेरै छन् मानव सेवाको क्षेत्रमा र मानव सेवा आश्रमको यो यात्रामा पनि हामीले धेरै चुनौतीहरू बेहोर्यौँ विशेष गरी मानव सेवा आश्रमको एउटा अभिष्ट भनेको एउटा आइडियोलोजी भनेको कुनै पनि धातृ निकायको शर्तसहितको सहयोग नलिकन यसलाई अगाडि बढाउने र यो एउटा वास्तवमै अति नै च्यालेन्जको कुरा पनि हो मानव सेवा आश्रम सुरुवात गरिरहँदा हामीले 5 पुराना म्याट थाल चम्चा कचौराहरू मागेर सेवालाई सुरुवात गऱ्यौँ बिहान अरूको घरमा माग्न जान्थ्यौँ त्यो ल्याएर अरूलाई खुवाउँथ्यौँ सहयोग अपेक्षाहरूलाई खुवाउँथ्यौँ यसरी यो दिनचर्या सुरुवात भयो यसरी यो सेवा सुरुवात भयो धेरैले माग्दा सहजै दिन्थे कतिले मुर्की दिन्थे कतिले मुरी दिन्थे कतिले जुठा भाँडाबाट पानी फालेका छन् कतिले कुकुर फुकाएर छोडेका घटनाहरू छन् अनि धेरैले आर्थिक पारदर्शिताका कुराहरू उठाउँछन् अनि अनेक कुराहरूमा आर्थिक पारदर्शिताका यावत कुराहरूमा असल अनि राम्रो देखिसकेपछि मानिसले चरित्रमा पनि दोष लगाउँदो रहेछ खोट लगाउँदो रहेछ वास्तवमा आज यो समाजका मानिसहरू समाजसेवामा लाग्ने र लागिराखेको छु भन्ने व्यक्तिहरूको पनि सकारात्मक जीवनशैली नहुँदा सेवामा केही समस्याहरू चुनौतीहरू छ तर पनि यो चुनौतीहरूलाई हामीले अवसर सम्झेर यसलाई प्रयोग गर्न जान्यौँ भने चाहिँ सेवा अझै सजिलो र सरल बन्छ
हजुर यो 5 वर्ष होइन 7 वर्ष
हजुर
7 वर्षको तपाईँहरूको अनुभवमा जस्तो पारिवारिक पुनर्मिलनका कुराहरू गर्नुभयो त्यो गर्दाखेरि तपाईँमा त एउटा पक्कै पनि सन्तुष्टि हुन्छ तपाईँको चाहना नै पुरा हुन्छ त्यहाँनिर होइन तपाईँले खोजेको कुरा पुरा हुन्छ तर त्यो फ्यामिलीले त्यो फ्यामिलीबाट आउने तपाईँलाई चाहिँ गुनासा भनौँ या सुझाव भनौँ तपाईँको त्यो पुनर्मिलन पछिको कुरा अलिकति सम्झिँदाखेरि कुनै परिवारबाट त्यो सम्झिनु नछेड
वास्तवमा मानव सेवा आश्रममा मानवीय सेवामा समर्पित भइरहँदा सबभन्दा सफलताको र आनन्दको क्षण नै त्यो क्षण हो जब हामी एउटा सडकमा कुहिएर बसेका व्यवहारिसे भएर बसेका आमा बुहालाई उद्धार गर्छौँ सेवा गर्छौँ राम्रो बनाएर परिवारमा लिएर जान्छौँ कति चाहिँ परिवारको स्थितिको कारणले गर्दा आमा बुवाहरू सडकमा आइरहनु भएको हुन्छ र धेरै आमा बुवाहरू चाहिँ परिवारमा टेक केयर गर्न खोज्दा खोज्दै राख्न चाहँदा चाहँदै त्यो परिस्थिति वातावरण अनुकूल नभएर सडकमा आउने आमा बुवाहरू पनि हुनुहुन्छ र धेरैको प्रतिक्रिया सन्तुष्टि चाहिँ अत्यन्तै ठुलो छ अत्यन्तै राम्रो रेस्पोन्स गर्नुहुन्छ हामीले म एउटा उदाहरण छु 12 वर्षसम्म सडकका पेटीमा बसेको एकजना वृद्ध आमालाई हामीले जब प्युठान जिल्लामा लगेर पुनर्मिलन गरायौँ त्यो अत्यन्तै दुर्लभ खुसीको क्षण थियो हाम्रो लागि त्यसै गरी हामीले नेपालमा मात्रै नभएर विदेशमा मतलब इन्डियामा पनि धेरै लगभग 20 भन्दा बढी व्यक्तिहरूलाई पारिवारिक पुनर्मिलन गराइसकेको छौँ त्यो स्थितिमा पनि परिवारको सदस्यहरूको एकदमै राम्रो रेस्पोन्स सपोर्ट चाहिँ राम्रो हुन्छ
यो मानव सेवा आश्रम भनेपछि नेपालभन्दा बाहिर पनि काम गरिरहेछ
विशेष गरी नेपालका सडक पेटीहरूमा रहेका आमा बुवाहरूलाई उद्धार र सेवा गरिराखेको छ नेपालका सडक पेटीमा रहेका कोही विदेशी पनि छन् जो हामी भारतीय मूलका नागरिकहरू छन् कोही नेपालीहरू नै छन् धेरै नेपालीहरू छन्
जसलाई त्यो अवस्थामा देख्नुहुन्छ
हजुर
त्यति बेला तपाईँ नेपाली अर्थात् भारतीय
हजुर
अर्थात् त्यो तेस्रो मुलुक
हो
त्यो सम्झिनु हुँदैन
हजुर
त्यति बेला
हामीले वास्तवमा यो मानव सेवा नामै काफी छ यो मानव मात्रको सेवा गर्नको लागि मानवहरूको हित गर्नको लागि हामीले सेवा सुरुवात गरेको छौँ हामी राजनीतिभन्दा माथि धर्मभन्दा माथि र समाजका विकृतिहरू गुटभन्दा माथि उठेर मानवताका लागि अगाडि बढ्छौँ र हामी जति पनि यो मानव सेवामा समर्पित अभियन्ताहरू छौँ सेवामा लागेकाहरू छौँ हाम्रो रिलिजन हाम्रो धर्म भनेकै मानवीयता हो भनेर भन्छौँ र हामीलाई त्यो क्षणमा अति नै करुणा भाव जागेर आउँछ। जो सडक पाइटीमा हामी आमा बुवाहरू देख्छौँ, उहाँहरूको सेवा गर्न पाउँदा हामी खुसी लाग्छ। हामी यो देशको, उदेशको, यो वर्णको, उवर्णको, यो पहाडको, हिमालको, तराईको भन्नुभन्दा पनि हामी मानव सम्झेर सेवा गर्छौँ।
अब 7 वर्ष भयो स्थापना भएको, त्योभन्दा पहिले पनि तपाईँहरूको एउटा कुरा भइसकेपछि हामीले यो क्षेत्रमा गर्नुपर्छ, यो क्षेत्रमा लाग्नुपर्छ भन्ने जब तपाईँहरूको समूह भयो,
हजुर,
समूहबाट नै यो कुरा आएको होला
वास्तवमै।
कसरी चाहिँ आएको थियो अलिकति सम्झिनु न त्यो कुरा।
वास्तवमै 2066 सालबाट एउटा अभियान सुरुवात भयो, विशेष गरी सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन साँचो जीवन निर्माण अभियानको माध्यमबाट जनजनमा सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल व्यक्ति निर्माण अभियान, साँचो जीवन निर्माण अभियान सुरुवात भयो। यसले काठमाडौँमा, अर्घाखाँचीमा र मकवानपुर हेटौँडामा आफ्नो सेवाहरू सञ्चालन गर्यो। यही क्रममा मकवानपुर जिल्लामा 2068 सालमा यो सेवा सुरुवात हुँदै गर्दाखेरि विचार शुद्धिकरणको अभियानहरू त हामीले सञ्चालन गऱ्यौँ। आफूलाई जन्म दिने मातापिता र शिक्षा दिने गुरुहरू भनेको जीवित देवदेउता हुनुहुन्छ भन्ने ज्ञानहरू हामी स्कुल कलेजहरूमा गएर बाँड्थ्यौँ, सेयरिङ गर्थ्यौँ। त्यो पछि यसरी सडकमा आइसकेका आमा बुवाहरूको क्षेत्रमा पनि केही गर्नुपर्छ भनेर सडकमा आउनै नदिनको लागि चाहिँ हामी साँचो जीवन निर्माण अभियानको माध्यमबाट सेवा गर्छौँ भने, सडकमा आइसकेका आमा बुवाहरूको सेवा गर्नको लागि चाहिँ मानव सेवा आश्रमको सुरुवात गर्छौँ। सुरुवातको क्षण सम्झँदा त्यही अभियान 1 वर्ष पुरा भएको क्षणमा हामीले विभिन्न रचनात्मक कार्यक्रमहरू गऱ्यौँ। त्यो कार्यक्रमहरूको बिचमा एउटा सामूहिक सहभोज कार्यक्रम गऱ्यौँ। जो सहभोज पिकनिक भनेको साथी साथी भाइ भारदार मिलेर जाने चलन छ, हाम्रो त्यो पिकनिक चाहिँ अलिकति अनौठो र अलिक फरक किसिमको भयो। त्यो पिकनिकमा हामीले सडकमा रहेका 18 आमा बुवाहरूलाई उद्धार गऱ्यौँ र मकवानपुर जिल्लाको हेटौँडाको बनसखण्डी मन्दिरमा ती व्यक्तिहरूलाई लगेर नुहाई धुवाई गरिदिने सहभोज कार्यक्रम गऱ्यौँ। त्यहाँ जिल्लाका लब्ध प्रतिष्ठित व्यक्तिहरू, प्रमुख जिल्ला अधिकारीदेखि लिएर नगरपालिकाका महत्त्वपूर्ण व्यक्तित्वहरूदेखि लिएर धेरै व्यक्तिहरूको उपस्थिति थियो। सरस्वती फर्केर हेर्दा त्यो क्षण अति नै खुसी लाग्दो र अति नै आनन्दित छ। र त्यही सहभोज कार्यक्रममा हामीले जब ल्यायौँ, उद्धार गऱ्यौँ, सेवा गऱ्यौँ र छोड्ने बेलामा कता कता मनमा अप्ठ्यारो भएपछि हामीले अब मानव सेवाको सुरुवात गर्नुपर्छ भनेर हामीले सुरुवात गऱ्यौँ।
अब यसरी देशव्यापी रूपमा तपाईँहरूले आफ्नो एउटा सेवा गरिरहनु भएको छ,
हजुर,
त्यो गर्नको लागि आर्थिक कुराहरू पनि आउँछ,
हजुर,
कसरी जुटाइरहनु भएको छ?
विशेष गरी आर्थिकको कुरा हजुरले एकदमै राम्रो प्रश्न गर्नुभयो। अहिले नेपालीहरू यति उदार छन्, यति महान छन्, यति हृदयवान छन्, यति कारुणिक छन् कि त्यो प्रशंसा गर्न पनि सकिन्न। विशेष गरी मानव सेवा आश्रम एउटा सर्चसहितको दात्री निकायहरूको सहयोग नलिकन सञ्चालन भएको संस्था, विशुद्ध नेपालीहरूको सहयोगबाट सञ्चालन भएको संस्था हो। र आज सञ्चालन प्रक्रियामा कसरी सपोर्ट हुन्छ भन्दाखेरि, कसैले जन्मदिनको दिनमा आएर सहयोग गर्नुहुन्छ, कसैले विवाह वर्षगाँठको अवसरमा आएर सहयोग गर्नुहुन्छ, संस्थाको स्थापना दिवसहरूका अवसरमा आएर सहयोग गर्नुहुन्छ, पितृका सम्झनाकारीहरू श्राद्धहरूमा आएर सहयोग गर्नुहुन्छ, सम्झिनुहुन्छ, प्रेम गर्नुहुन्छ। यसरी नै मानव सेवाको कार्यमा सहयोग जुट्दै गइराखेको छ। र अहिले पछिल्लो चरणमा चाहिँ मानव सेवा आश्रमको सेवाको लागि नेपाल सरकारका स्थानीय निकायहरूको पनि ध्यान रहेको छ। हेटौँडा उपमहानगरपालिकामा घर भाडा तिर्दिनु भएको छ, काठमाडौँ महानगरपालिकाले घर भाडा तिर्नु भएको छ, गोर्खा नगरपालिकाले घर भाडा तिर्दिनु भएको छ। यस्ता स्थानीय निकायहरूको पनि सहयोग भइराखेको छ।
अहिले चाहिँ सुदूरपश्चिममा हुनुहुन्छ,
हजुर,
भनेपछि यहाँ चाहिँ के हो तपाईँको टार्गेट, यहाँ चाहिँ के हो लक्ष्य? यहाँ पनि आश्रम सञ्चालन गर्ने हो या के गर्नुहुन्छ? यहाँ जति पनि भेटिनुहुन्छ, मैले सुने अनुसार 3 लाई तपाईँहरूले सपोर्ट गरिसक्नु भएको,
हजुर हजुर, अहिले वास्तवमै हामी सुदूरपश्चिममा सहयोगापेक्षी सडक मानव व्यवस्थापनका लागि सरकारवाला निकायहरूको अन्तर्क्रिया कार्यक्रम हामीले एकचोटि गऱ्यौँ। विशेष गरी धनगढी उपमहानगरपालिकाको मेयरज्यूको प्रमुख आतिथ्यतामा त्यो कार्यक्रम सम्पन्न भयो। उपमेयरज्यूहरू पनि हुनुहुन्थ्यो, विभिन्न वडाका वडा अध्यक्षज्यूहरू हुनुहुन्थ्यो। त्यो कार्यक्रम यहाँ सम्पन्न गरिसकेपछि मेयर उपमेयरको भावना अनुसार उहाँले यो कार्यक्रम यहीँ लन्च गरौँ, यहीँ सुरुवात गरौँ, यहाँ सहयोग अपेक्षा आमा बुवाहरूलाई पनि सेवा गरौँ भनिसकेपछि उहाँहरूले अघिल्लै वर्ष हामीलाई आउनको लागि अनुरोध गरिराख्नु भएको थियो र हाम्रो लागि केही बजेट पनि उहाँहरूले विनियोजन गरिदिनु भएको थियो। हाम्रो यावत सेवाको कारणले गर्दा हामीले अघिल्लो समयमा आउन सकेनौँ र हामीले अहिले चाहिँ अब सेवा नै सञ्चालन गर्ने र हामीले सुदूरपश्चिमबाट धनगढी कैलालीबाट हामीले धेरै व्यक्तिलाई, लगभग 6-7 भन्दा बेसी व्यक्तिलाई चितवन हेटौँडामा लगेर सेवा दिइसकेको छौँ र अहिले चाहिँ हामीले धनगढीमै सेवा सञ्चालन गर्नको लागि धनगढी उपमहानगरपालिका वडा नम्बर 5 स्थित तारानगरमा हामीले एउटा घर भाडामा लिएर हाम्रो सेवालाई शुभारम्भ गरिसकेको छौँ र अबको लक्ष्य भनेको अबको 1.5 वर्षभित्र हामी सुदूरपश्चिम प्रदेशलाई नै व्यवहारिसी सडक मानवमुक्त प्रदेशको रूपमा विकसित गर्नको लागि प्रयत्नरत छौँ।
त्यहाँ गर्नको लागि जब अहिले तारानगरमा भन्नुभयो
हजुर होइन
घर लिनुभएको छ कस्तो धनगढी उपमहानगरपालिकाले चाहिँ उपमहानगरपालिकाबाट चाहिँ के प्रतिबद्धता तपाईँहरूको लागि सहजताका लागि
हामी त वास्तवमा धनगढीमा एउटा सेवा सुरुवात गर्नको लागि उहाँहरूकै वर्ड अफ माउथ त्यो कमिटमेन्ट थियो त्यो कमिटमेन्टकै आधारमा हामीलाई सेवा सुरुवात गर्न सजिलो हुन्छ भनेर आयौँ र यहाँ आइसकेपछि यहाँ अरू स्थानीय अरू सङ्घ संस्थाहरूसँग पनि सहकार्य गरेर उहाँहरूले अहिले यही वर्ष लगभग 10 लाखभन्दा बढी बजेट विनियोजन गर्नुभएको छ अरू यहाँ भएका स्थानीय सङ्घ संस्थाहरूलाई पनि केही सपोर्ट गर्ने र हामीलाई पनि केही सपोर्ट गर्ने भनेर प्रतिबद्धता गर्नुभएको छ।
जस्तो अहिले अरू संस्थाहरू पनि छन्
हजुर
अरू ठाउँहरूमा पनि
हजुर
विभिन्न ठाउँहरूमा यसरी सहयोग गर्ने कुराहरू हुन्छन्
धेरै
जस्तो ठाउँमा छ अहिले तपाईँ पनि आउनु भएको छ
हजुर
तपाईँहरूको संस्था पनि अब चाहिँ यहाँ लागू गर्नुभएको छ
हजुर
फरक चाहिँ के तपाईँहरूमा
संस्थाहरूमा विशेष गरी परोपकारी संस्थाहरू भनेको भावना उही भएर सुरुवात हुन्छ र हाम्रो चाहिँ यो एउटा देशव्यापी अभियान हो यो अभियानको माध्यमबाट हामी के जनजनमा पुर्याउन चाहन्छौँ भने नेपालीहरू यति हृदयवान छन् यति करुणावान छन् यति भावनात्मक छन् जो दिनदुखी गरिब असहायहरूको थुप्पो पनि पीडा सहन सक्दैनन् र यो अभियान सबैको साझा हो र जब देशलाई एउटा मानवताको देश सडक मानवमुक्त देश बनाउने अभियानमा हिँडिराखेको कारणले गर्दा यो प्रत्येक व्यक्तिमा चिनिनु जरुरी छ मानिसले यो अभियानलाई महसुस गर्नु जरुरी छ अभियान भनेको व्यक्तिगत हुँदैन यो साझा हुन्छ यो अभियानलाई सबैजनाको हृदयमा बसाउन सकियो भने मात्रै यसले पूर्णता पाउँछ र यसले सफलता पाउँछ।
नेपालीहरू एकदमै दयावान छन्
हजुर
एकदमै माया प्रेम सद्भाव उनीहरूमा छ
हजुर
त्यो तपाईँले देखेको कुरा हो
हजुर
तर तिनै हामी नेपाली तपाईँ हाम्रै बिचबाट
हजुर
जस्तो पछिल्लो समयमा छाडा पशु चौपाया छ
हजुर
तिनीहरूको अवस्था हेर्दा
हजुर
अनि घरमै रहेका आमा बुवालाई कुटेको भिडियो हेर्दा
हजुर
होइन त्यो कुटेर आमा बुवा रुनु परेको आँसु झार्नु परेको त्यो अवस्था देख्दाखेरि तपाईँ कसरी भन्नुहुन्छ कि हामी नेपाली चाहिँ एकदमै मायाका खानी हौँ हामी नेपाली चाहिँ एकदमै सबैको माझमा अरू देशको तुलनामा होइन तपाईँले त भनिरहनु भएको छ कि हामी नेपालीहरूमा चाहिँ एउटा सद्भाव छ माया छ प्रेम छ त्यो चाहिँ कसरी भन्नुहुन्छ
वास्तवमै यो अति नै सर मतलब गहन प्रश्न गर्नुभयो अति नै गहिराईबाट प्रश्न गर्नुभयो एकदमै खुसी लाग्यो विशेष गरी नेपालीहरू यो अर्थमा उदार छन् यो अर्थमा भावनात्मक छन् यो अर्थमा फ्रेन्डली छन् नेपालको जनसङ्ख्याको आधारमा हेर्ने हो भनेदेखि लगभग 3 करोड आमा जनसङ्ख्या नेपालमा छ र अहिले सडकमा रहेका आमाबुवाहरूको सङ्ख्या भनेको लगभग हाम्रो हार्डली आफ्नो अनुमानमा 5-6 हजार आमाबुवाहरू सडकमा हुनुहुन्छ व्यवहारिसी भएर बसिराख्नु भएको छ यो आधारमा हेर्ने हो भने पनि धेरै मानिसमा त भावना छ नि हजुर होइन हामी फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार अपवादका घटनाहरू छन् कोहीले आफ्ना आमाबुवाहरूलाई कोठामा थुनेर राखेका छन् दिसा पिसाबमा लटपुटिएर बसेका छन् कसैले गाईका गोठहरूमा बाँधेर राखेका छन् कसैले साङ्लोले थुनेर खोरमा खुँदेर मतलब कुकुरका कुखुराका खोरहरूमा थुनेर राखेका घटनाहरू पनि छन् कति यस्ता घटनाहरू छन् जसले आफ्ना आमाबुवाहरूलाई जिउँदा देवदेवताका रूपमा मान्छन् पुज्छन् ती यावत घटनाहरू ती अपवादका घटनाहरूको कारणले गर्दाखेरि आज सबैलाई हामीले एउटै तराजुमा राखेर जोख्न खोजिराखेको छौँ त्यो भएर पनि हामीलाई त्यस्तो लाग्छ
हजुर जस्तो अब बढी जस्तो यसमा तपाईँहरूले वृद्ध वृद्ध
हजुर
आमा बुवाहरूको चाहिँ सेवामा लागिरहनु भएको छ
हामी विशेष गरी सडक मानवहरू व्यवहारिसी सडक मानव जो वृद्ध वृद्ध पनि हुनुहुन्छ साना साना बालगोपाल भाइ बहिनीहरू पनि हुनुहुन्छ र विशेष गरी मनोरोगीहरू हुनुहुन्छ र यो मनोरोगमा भएका आमा बुवाहरू भनेको अलिकति युवा पनि हुने भएको कारणले गर्दा युवा वर्गहरू पनि समेटिनु भएको छ
हजुर ती व्यक्तिलाई अब जस्तो चोटपटक लागेको हुन्छ, उपचार खर्चदेखि लिएर उनीहरूको उपचार गर्ने सबै जिम्मादेखि लिएर सबै हुन्छ या के हुन्छ?
हामीसँग ल्याएपछि हामीले त्यो सेवाहरू गराउँछौँ। जस्तो हामी पहिला त सडकमा गएर अवस्था अध्ययन गर्छौँ, उहाँहरूलाई उद्धार गरेर लिएर आउँछौँ, नुहाई धुवाई, कपाल काट्ने, नङ काटिदिने, सुगर सफाका सेवाहरू गर्छौँ र उहाँहरूलाई डक्टरको परामर्श अनुसार काउन्सिलिङ गर्छौँ, औषधिहरू प्रयोग गर्छौँ र उहाँहरू राम्रो भएपछि पारिवारिक पुनर्मिलन गर्छौँ।
जस्तो ती व्यक्तिहरूको त्यति बेलासम्मको अवस्था जस्तो डक्टरकोमा लग्नुहुन्छ
हजुर,
हजुर, अब बिना आर्थिक त्यहाँ पनि आर्थिकको कुरा आउँछ के छ, डक्टरहरूबाट सहयोग कस्तो मिलिरहेको छ? अर्थात् जुन ठाउँमा तपाईँ लानुहुन्छ ती व्यक्तिलाई जसको खाँचो छ, मानसिक रोगीलाई मनोपरामर्श दिनु पर्यो होइन, अब चोटपटक लागेको छ भने नर्मल डक्टरकोमा लग्नु पर्यो, ड्रेसिङ गर्नु पर्यो, यी कुराहरूमा तपाईँलाई चाहिँ कतिको सपोर्ट मिल्छ कि त्यहाँबाट पनि के सपोर्ट कस्ता सपोर्ट मिल्छ?
हस्पिटलहरूबाट पनि राम्रो सपोर्ट मिल्छ, हामीलाई सहयोग मिल्छ। जस्तो अब धनगढीमा त हामी भर्खर भर्खर सुरुवात गरिराखेको छौँ, यहाँको परिवेश, यहाँको हस्पिटल, अस्पतालले कतिको सपोर्ट गर्छ भनेर त हेर्ने बाँकी छ। विशेष गरी अन्तको अनुभव, अरू जिल्लाहरूको अनुभवमा हेर्ने हो भने हेटौँडामा हामी लगभग 7 वर्षदेखि निरन्तर एउटै डक्टरले हाम्रो मानसिक परामर्शको क्षेत्र हेरिराख्नु भएको छ। उहाँले प्रत्येक महिनाको एकचोटि आएर आश्रममै आएर सेवा गर्नुहुन्छ निःशुल्क रूपमा र हामी अनकल फोनमा पनि उहाँहरूको स्वास्थ्य समस्याको बारेमा परामर्श गरेर औषधिहरूको प्रयोग गर्छौँ। हामीसँग अरू मेडिकल पर्सनहरू पनि आश्रममा रहनुभएको छ, आदरणीय डाक्टर रविन्द्र कुमार ठाकुर हुनुहुन्छ, त्यस्तै गरी पोखरामा एकजना डक्टर हुनुहुन्छ, डाक्टर जयबहादुर खत्री मानसिक रोगको परामर्शदाता हुनुहुन्छ, उहाँले पनि हामीलाई एकदमै ठुलो रूपमा सपोर्ट गरिरहनु भएको छ। हामीले पोखरा जुन प्रदेशको राजधानी पनि हो र त्यो प्रदेशको 4 जिल्लामा हामीले सेवा केन्द्रहरू सञ्चालन गरिराखेको छौँ, गोर्खामा छ, लमजुङमा छ, बागलुङमा छ र पोखरा आफैमा छ। यी 4 ठाउँमा उहाँ आफै नै गएर स्वास्थ्य मानसिक परामर्श गराइरहनु भएको छ र अरू क्षेत्र अरू हस्पिटलहरूबाट पनि जुन अहिले सोसियल सर्भिस युनिट भनेर सामाजिक स्वास्थ्य विभाग भनेर अहिले विभिन्न हस्पिटलहरूमा छ नेपाल सरकार अन्तर्गत रहेको, ती क्षेत्रहरूबाट पनि राम्रो सपोर्ट आउँछ। जति आवश्यक थियो त्यति त पाइँदैन तर सपोर्ट हुन्छ
र त्यसले गर्दा पनि हामीलाई
केही सहज हुन्छ।
हामी यो कुरालाई जोड्दै जानेछौँ, कार्यक्रममा छोटो विज्ञापनको पालो भएको छ र त्योभन्दा पहिले हामी भन्न चाहन्छौँ हाम्रा श्रोताहरूलाई जसले हामीलाई सुनिरहनु भएको छ, आज कार्यक्रम शुभ प्रभातमा मैले मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष श्री होमनाथ तिमिलसेनासँग कुराकानी गरिरहेको छु र उहाँसँगको यति बेलासम्मको कुराकानी तपाईँले सुन्नुभयो र बाँकी कुराहरू त हामी अझै गर्दै जानेछौँ, तर तपाईँ हामीसँगै रहनुहोस् र कार्यक्रममा पालो भएको छ छोटो व्यापारिक सन्देशको। थोरै खाइन्छ तर मिठो खाइन्छ,
सिन्को भाँच्न जाँगर नभएकाले मिठो खान्छन्,
बनाएर खाने होइन बनाएको खाने हो,
होइन कता जाने हो?
स्क्वायर स्क्वायर रेस्टुरेन्ट एन्ड बारमा जाने हो, ग्रिल्ड चिल्ली, लोकल चिकन, डक स्पेसल, प्राउन मजाले खाएर आउने हो। तपाईँ पनि जानुहुन्छ भने स्क्वायर स्क्वायर रेस्टुरेन्ट एन्ड बार तपाईँको सेवा महाजिर छ, धनगढी 5 हसनपुर ऐश्वर्य विद्या निकेतनको नजिकै। सम्पर्क नम्बर 9824603071 र 9824619002। फेरि पनि स्वागत छ, कार्यक्रम सुन्दै हुनुहुन्छ शुभ प्रभात। तपाईँको साथमा हरेक बिहानी 8:15-9 हामी आउँछौँ दिनेश एफएम 93.8 MHz तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ र आज हामी कुराकानी गरिरहेका छौँ मानव सेवा आश्रमको बारेमा र मानव सेवा आश्रमको बारेमा कुरा गर्नको लागि मसँग हुनुहुन्छ मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष श्री होमनाथ तिमिलसेना र उहाँलाई कार्यक्रममा फेरि पनि स्वागत गर्छु, स्वागत छ यहाँलाई।
हस्, धेरै धेरै धन्यवाद।
अहिलेसम्म हामीले थुप्रै कुरा गऱ्यौँ कसरी काम गरिरहनु भएको छ भन्ने सन्दर्भमा, अब तपाईँहरूको भावी योजनाको बारेमा कुरा गरौँ अलिकति।
हस्,
के छ भावी योजनाहरू?
मानव सेवा आश्रमको अहिलेको योजना भनेको हामीले 2082 एउटा टार्गेट बिन्दु मध्यबिन्दु बनाएर सेवा गरिराखेको छौँ। त्यो समयसम्ममा सडकका पेटीहरूमा कोही पनि आमा बुवाहरू रहन नपर्ने स्थिति सृजना गर्नको लागि हामीले आधारका माध्यमहरू तयार गरिराखेको छौँ। अहिले नेपालको पहिलो नगरपालिका जुन नगरपालिकाका सडक पेटीहरूमा कोही पनि व्यक्ति भोकेर नाङ्गे बस्नु पर्दैन गोर्खा नगरपालिका घोषणा भएको छ। पशुपति क्षेत्र विकास कोषलाई त्यो क्षेत्रलाई हामीले मगन्तीरै क्षेत्रको रूपमा विकसित गर्न सफल भएको छौँ अहिले हेटौँडा उपमहानगरपालिका वडा नम्बर 9 सहयोगापेक्षी सडक मानमुक्त वडाको रूपमा घोषणा गरेको छौँ र अब हामी तत्कालै मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडक मानमुक्त जिल्लाको रूपमा गोर्खा जिल्लालाई काठमाडौँ जिल्लालाई पनि हामीले यसको प्रयत्न गरिराखेका छौँ सडक मानमुक्त जिल्लाको रूपमा घोषणा गर्नको लागि र आगामी एक वर्षभित्र हामीले प्रदेश नम्बर 3 सहयोगापेक्षी सडक मानमुक्त प्रदेशको रूपमा विकसित गर्ने र नेपालका 7 प्रदेशहरूमा हाम्रो सेवाहरूलाई विस्तार गर्ने अब हामी विशेष गरी 2, 3, 4, 5, 7 प्रदेश 7 प्रदेशमा हामीले हाम्रो सेवालाई विस्तार गरिसकेको छौँ र अब हामी 6 प्रदेश र 1 प्रदेशमा हामी सेवालाई विस्तार गर्नेछौँ र एउटा हाम्रो अर्को एउटा योजना भनेको विशेष गरी नेपालका स्थानीय तहहरूमध्ये महत्त्वपूर्ण मानिने महानगरपालिका 4 महानगरपालिकाहरू छन् ती महानगरपालिकाहरूमा पनि हाम्रो सेवालाई विस्तार गर्नेछौँ र प्रदेशका राजधानीहरूमा हामी सेवा विस्तार गर्नेछौँ यी सेवाहरू हामी अब आगामी 1 विस्तार गरिसकेपछि हाम्रो अरू माध्यमहरूबाट अरू सेवाहरूका माध्यमबाट यसलाई घोषणाका अभियानहरू हामी सुरुवात गरेर हामी यही नै लक्ष्य लिएर अगाडि बढिराखेको छ
मैले सुरुमा पनि भने चुनौतीहरू छन्
हजुर
गाह्रो छ अब त्यो पनि सबै प्रदेशमा तपाईँहरूले यो काम गरिरहनु भएको छ जस्तो अहिले सुदूरपश्चिमकै कुरा गरौँ हामी सुदूरपश्चिममा छौँ सुदूरपश्चिममा चाहिँ के सोचेर तपाईँ लाग्नुभयो कि अन्य प्रदेशभन्दा के फरक सोच्नु भएको छ या के छ यहाँ
विशेष गरी सुदूरपश्चिम प्रदेशमा हामी आउने र हाम्रो यो योजना बनिरहँदा पनि धेरै हाम्रा शुभेच्छुक सहयोगीहरूले के भन्नुहुन्थ्यो सुदूरपश्चिम अलिक टाढा पनि छ र त्यहाँका सडक पेटीमा त्यति धेरै आमा बुवाहरू नहुन पनि सक्नुहुन्छ किनकि अलिकति बढी ग्रामीण परिवेश भएको कारणले गर्दा त्यहाँ आमा बुवाहरू नहुन सक्नुहुन्छ भन्दै गर्दाखेरि हामीले के भन्यौँ एउटा अभियान हो अनि फेरि सुदूरपश्चिम भनेर आज सम्पूर्ण क्षेत्रबाट अलि हेलाको दृष्टिकोणले हेरिन्छ अब मानवीय सेवाको क्षेत्रमा पनि हामीले सुदूरपश्चिममा अलि पछि सुरुवात गर्नुपर्छ भन्दै गर्दाखेरि पनि अलिकति फरक सोच आउँछ फेरि भन्ने हिसाबले पनि हामीले यहाँ सेवालाई अगाडि बढायौँ र ग्रामीण परिवेशमा सहरमा भएका त्यस्ता सहयोगापेक्षी व्यक्तिहरू चाहिँ देखिन्छन् चाँडै एक्सप्लोज हुन्छन् र सेवामा आउन सजिलो हुन्छ तर ग्रामीण परिवेशमा चाहिँ ते लुकेर बसेका सेवाहरू हुन्छन् जस्तो लमजुङको हामीले चित्ती गाविसबाट एकजना व्यक्तिलाई 12 गोरुको गोठमा साङ्लोले बाँधेको अवस्थाबाट उद्धार गऱ्यौँ नवलपरासीको एउटा गोठमा एकजना आमालाई निर्वस्त्र रूपमा थुनिएको अवस्थाबाट उद्धार गऱ्यौँ पोखरामा पनि त्यस्तै एकजना आमा जसको उद्धार गर्यो जो निर्वस्त्र हुनुहुन्छ र पछाडि घरका पर्दाहरू चाहिँ एकदम किम्ती किफायती र महँगा खालका थिए भनेको मानवताको दृष्टिकोणले हेर्दै गर्दाखेरि हरेक क्षेत्र बराबर हुन्छ त्यो भएको कारणले गर्दाखेरि पनि यो क्षेत्रमा यो प्रदेशमा रहेका सडक मानवहरूको पनि सेवा गर्नु हाम्रो दायित्व हो कर्तव्य हो आज हामी अधिकारका कुरा त गर्छौँ तर कर्तव्य पालनतिर हामी अग्रसर छैनौँ हामी के भन्छौँ अधिकारको रेल चढ्नको लागि पहिला कर्तव्यको तेल हाल्नुपर्छ र एउटा सुन्दर देश नेपालको जुन हामी सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश देशको परिकल्पना गरिरहँदा सुदूरपश्चिममा पनि हामीले यो सेवालाई विस्तार गर्न जरुरी सम्झेर यहाँ सेवा विस्तार गरेको छौँ
तपाईँले आरोप लगाउनु भएको हो कि ग्रामीण भूभागभन्दा सहरी भूभागमा अलि मानवता हराएको छ
वास्तवमै यो आरोपभन्दा पनि यथार्थता हो हामी भन्ने गर्छौँ र एउटा नेपाली उखानहरू पनि छ गाउँहरूमा घरहरू टाढा हुन्छन् र मनहरू नजिक हुन्छन् सहरहरूमा घरहरू नजिक हुन्छन् र मनहरू टाढा हुन्छन् वास्तवमै सहरी परिवेश यति व्यस्त परिवेश छ यति व्याप्त छ र विकासको सिद्धान्तले हेर्ने हो भन्दै पनि जहाँ भौतिकता हुन्छ त्यहाँ मानवता भन्ने कुरा कम हुन्छ होइन विकासको दृष्टिकोणले विकासको हिसाबले भन्दाखेरि पनि त्यो एउटा वास्तविक कुरा पनि हो जस्तो सहरको एउटा घरमा सहरमा बस्न एउटा त महँगाई धेरै हुन्छ परिवारका हरेक सदस्य कोही जागिरमा कोही पढाइमा आफ्नो क्षेत्रमा व्यस्त हुन्छन् आफ्नै घरमा भएका आमा बुवाहरूलाई पनि त्यो हेरचाह गर्ने के खान्छ के हुन्छ भन्ने कुराको त्यो वास्ता मतलब हुँदैन कसैसँग छैन अनि एउटा मिठो उखान पनि छ एउटा कोही युवालाई आफ्नो साथीले सोध्नुभएछ छोरो कत्रो हुनुहुन्छ अनि ती युवाले भन्नुभएछ छोरो यत्रो यत्रो हुनुहुन्छ हातले देखाउँदै नाप्दै भन्नुभएछ अनि कसरी नाप्नु भयो यत्रो यत्रो भन्दा म बिहान उठेर हिँड्दा पनि सुतिराखेकै हुन्छ बेलुका जाँदा पनि सुतिराखेकै हुन्छ उसलाई म साँझमा सुतेको अवस्थामा मात्रै देख्छु भेट्छु भन्दै गर्दाको यो यथार्थता पनि महसुस गर्दाखेरि सहरमा
छोरा सुतेको बेडको एउटा
चित्रण मात्रै गरिन्छ त्यो भन्दै गर्दाखेरि त्यो अवस्थालाई मध्यनजर गर्दै गर्दाखेरि पनि सहरमा अलिकति मानवीयता कम नै रहेको हामीले पाएका छौँ
जस्तो मैले चाहिँ कस्तो ठिक्क एउटा कुरा सोचिरहेको थिएँ तर मैले त्यो क्वेसन नै डिसमिस गरेँ
हजुर
कस्तो भने कसरी खोज्नुहुन्छ भन्ने सन्दर्भ मेरो थियो
हजुर हजुर
सहरमा बढी छ सङ्ख्या त्यस्तो
हजुर
होइन जो सडकमा भेटिनुहुन्छ जो मगन्ते हुनुहुन्छ र उहाँहरूको सङ्ख्या सहरमा बढी छ तर सहरमा खोज्न पनि सजिलो छ
वास्तवमा
ग्रामीण भूभागमा कम छ
हजुर
खोज्न पनि गाह्रो छ तर कसरी खोज्नुहुन्छ यो कुरालाई जस्तो अहिले त हामी सुदूरपश्चिमको पनि अब धनगढीमा छौँ जहाँ सबैको पहुँच छ जहाँ सबै पुग्नुहुन्छ यातायातको साधनहरू छ विकट गाउँहरू छ त्यहाँ तपाईँ कसरी पुग्नुहुन्छ त्यहाँ तपाईँको
हाम्रो एउटा अभियान जुन यो अभियानमा हामीले कसरी उद्धार गर्छौँ भन्ने कुरा जोड्नलाई सजिलो हुन्छ होला जस्तो हामी आफै नै अरू संस्थाहरूमा अरू ठाउँहरूमा चाहिँ के हुन्छ कसैले सिफारिस गरेर पठाइएका व्यक्तिहरूलाई राखिन्छ हामी चाहिँ प्रत्येक हप्ताको मङ्गलबार र शनिबार साँझ सडकमा नै गएर ती व्यक्तिहरूको अवस्था अध्ययन र खोज गर्छौँ जो वास्तविक सडकमा बसेका व्यक्तिहरू छन् र मानव सेवा आश्रममा आउने ती सहयोगी व्यक्तिहरूको माध्यमबाट पनि ती व्यक्तिहरूको पहिचान हुनलाई सजिलो हुन्छ र यस्तै सामाजिक सञ्जालहरूमा रेडियो पत्र पत्रिकाहरूमा हजुरहरूले गर्ने सपोर्ट पनि यो क्षेत्रमा अति नै अतुलनीय रहेको छ मानव सेवा आश्रमको बारेमा कसैले टाढाबाट पनि रेडियोको माध्यमबाट सुन्नुहुन्छ टिभीको माध्यमबाट देख्नुहुन्छ अनि पत्रिकाको माध्यमबाट पढ्नुहुन्छ र हामीसँग सम्पर्कमा रहेर ती व्यक्तिहरूको उद्धार गर्छौँ र गाउँली ग्रामीण परिवेशमा पनि हामीले गर्ने उद्धारका प्रक्रियाहरू भनेको यस्तै नै हुन्छन् जस्तो कति हामी विभिन्न स्कुल कलेजमा विभिन्न अभियानहरू लिएर जाँदै गर्दा हामी आफैले देखेर उद्धार गर्ने घटनाहरू पनि धेरै छन् र कति सामाजिक सञ्जालमा पत्र पत्रिकाका माध्यमहरूमा आएर उद्धार गर्ने प्रक्रियाहरू पनि छन्
जस्तो अब एउटा काम भयो यो
हजुर
महत्त्वपूर्ण काम
हजुर
मानव सेवा यसका अलावा चाहिँ के काम गरिरहनु भएको छ अरू चाहिँ
वास्तवमै एउटा भनाइ छ प्युरिफिकेसन अफ थट इज प्युरिफिकेसन अफ लाइफ विचारको शुद्धिकरणबाट मात्रै जीवनको शुद्धिकरण सम्भव छ हामीले अघि नै पनि मैले जोडेँ हामी सकारात्मक सोच सृजनशीलता रचनात्मकता र मानवता सम्बन्धी विभिन्न कार्यक्रमहरू विभिन्न स्कुल कलेजहरूमा गर्छौँ आफूलाई जन्म दिने देव आमा बुवा र शिक्षा दिने गुरु भनेको जीवित देवदेवता हुनुहुन्छ उहाँहरूको मान सम्मान र इज्जतमा हामीले कति पनि कजुनसाई गर्नुहुन्न ईश्वरलाई पाउने पहिलो भर्याङ भनेको आमा हो जसले आमा र मातृत्वको जन्मभूमिको सेवा गर्छ त्यसले नै वास्तविक ईश्वरको सेवा गरेको हुन्छ यी भावनाहरू हामी विभिन्न माध्यमहरूबाट जनजनमा पुर्याउनको लागि हामी रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्छौँ र कोही पनि आमा बाबाहरू सडकमा आउन नपर्ने स्थिति सृजना गर्नको लागि हामीले अभ्यास गरिराखेको छौँ हामीलाई यति विश्वास छ जो व्यक्ति हाम्रो यी अभियानका कार्यक्रमहरूमा बस्छ ती व्यक्तिले आफ्नो परिवारका कोही पनि सदस्यहरूलाई सडकका पेटीहरूमा छोड्दैन भोकेर नाङ्गै राख्दैन र जो सडकमा आइसकेका छन् ती व्यक्तिहरूलाई सेवा गर्नको लागि चाहिँ हामीले मानव सेवा आश्रमको सुरुवात गरेर सञ्चालन गरिराखेको छौँ एउटा अभियान छ जुन अभियानले वैचारिक परिवर्तन गर्छ आज मान्छे आर्थिक उन्नतिको कुरा गर्छ तर उन्नति हुनुपर्ने भनेको आत्मिक उन्नति हो सुपरिवर्तन हो हाम्रो अन्तरहृदय परिवर्तन हुनुपर्ने हो हामी अन्तरहृदय परिवर्तन गर्नको लागि पनि विभिन्न रचनात्मक कार्यक्रमहरू गर्छौँ त्यस्तै ती सडकमा आइसकेका आमा बुवाहरूलाई सेवा गर्नको लागि मानव सेवा आश्रमको माध्यमबाट सेवा गर्छौँ
जस्तो कसैलाई पनि आफ्नो सन्तानबाट हेपिएको
हजुर
हेपिने चाहना हुँदैन
हुँदैन
तर हेपिनु कहीँ कतै परेको छ
परेको छ
त्यो अवस्थामा तपाईँले भन्नुभयो हामीले कार्यक्रमहरू विभिन्न कार्यक्रमहरू गर्छौँ रचनात्मक कार्यक्रमहरू त्यसमा सहभागी हुने
हजुर
जति पनि हुनुहुन्छ व्यक्तिहरू
हजुर
उहाँहरूले चाहिँ त्यो भावना चाहिँ उहाँहरूमा आउने छैन जसले गर्दा आफ्नो सन्तानप्रति हीनता बोध होस् सन्तानप्रति माया कम होस् र त्यसमा अलि बढी अझै सपोर्ट मिल्ने खालको तपाईँहरूले प्रोग्राम गर्नुहुन्छ
हामी एउटा हजुरले भन्नुभएको जस्तै आश्रममा आइसकेका आमा बुवाहरूलाई आफ्नो सन्तानप्रतिको उत्तरदायित्व कर्तव्यका विषयमा पनि कुरा गर्छौँ मैले अघि नै पनि भने हामी अधिकारका कुरा चाहिँ गर्छौँ तर कर्तव्यका कुरा गर्दैनौँ कस्तो हुन्छ भनेदेखि हामी एउटा बच्चा जन्मिन्छ आफू व्यस्त हुन्छ त्यो छोरालाई होस्टेलमा लगेर राख्छ अनि पढाउँछ अनि त्यही छोराबाट हामी भविष्यमा बुढेसकालमा पालन पोषणको अपेक्षा गरिराखेको हुन्छौँ। तपाईँले ती बच्चालाई हेर्न पर्ने बेलामा होस्टेलमा लगेर राख्नुहुन्छ भने त्यो बच्चाले पनि त तपाईँलाई हेर्न पर्ने बेलामा वृद्ध आश्रमका कोठाहरूमा लगेर राख्छ नि त। हामी यी माध्यमबाट अगाडि बढिराखेको छौँ। यो कुरा चाहिँ बोध गर्नुपर्छ, मान्छे रियलाइजेसन गर्नुपर्छ। मान्छे आज हरेक कुरामा जान फिकार छ तर आफ्नो कर्तव्यको विषयमा चाहिँ कता कता पछाडि हटिरहेको छ। हामीले ती आमाबुवाहरूलाई जो हामीसँग हुनुहुन्छ उहाँहरूलाई पनि सम्झाइ बुझाइ गर्छौँ र आफ्नो वैचारिक उन्नतिको लागि पनि गर्छौँ, उहाँहरूको वैचारिक उन्नतिको लागि पनि प्रयत्न गर्छौँ। र विशेष गरी छोराछोरीहरू जसले आमाबुवाले कर्तव्यको पालन गर्नु भएन, आमाबुवाले यसो गर्नुभयो, आमाबुवाको स्वभाव यस्तो भयो भनेर जसले आफ्ना आमाबुवाहरूलाई सडकका पेटीहरूमा छोड्छ, ती व्यक्तिहरूसँग रहेर ती व्यक्तिहरूलाई यो कार्यक्रमहरूमा राखेर ती आमाबुवाहरू सडकमा आउन नपर्ने स्थिति सृजना गर्न लागि प्रयत्न गर्छौँ। जस्तो कस्तो हुन्छ भनेदेखि एउटा आमाले आफ्नो छोरासँग अहिले पनि कस्तो छ भने छोरा राम्रोसँग आमासँग बोल्न भ्याउँदैन, व्यस्त छ माने त्यो बुझ्यौँ, त्यो हुन्छ पनि, त्यो जरुरी पनि छ, तर खाना खाने बेलामा आमा हजुरले के खानुभयो, बुवा तपाईँले के खानुभयो, आमा बुवाको अपेक्षा यति मात्रै हो मलाई लाग्छ, हामीलाई यस्तो लाग्छ, पक्कै पनि आमा बुवाको अपेक्षा यति मात्रै हो। छोराछोरीको आवाजबाट मिठो आवाज सुन्नु र छोराले खाना खायो खाएन सोधिदियोस्, खाना पकाउने बेलामा बुहारीले के पकाऊ आमा भनेर सोधेस्, यति कुराको मात्रै अपेक्षा छ। यी कुराहरूको अपेक्षा पूर्ति भयो भने आमा बुहारू त्यति धेरै सडकमा आउनु पर्दैन,
धेरै ठुलो चाहना उहाँहरूको
छैन, छैन सडकमा आउने चाहना,
आफूलाई म यो घरको सदस्य हुँ भन्ने त्यो
भान, त्यो बोध भयो भने मात्रै पुग्छ।
पक्कै पनि अब यति ठुलो महान कार्य गरिरहनु भएको छ,
हजुर
एकदमै महान कार्य हो यो भनेर सेवा
हो।
तर यसका अलावा पनि अब जस्तो तपाईँहरूले भन्नुभयो हामी यो काम गरिरहेका छौँ
होइन,
विभिन्न रचनात्मक कार्यक्रमहरू पनि गरेर परिवारलाई एउटै ठाउँमा हुनको लागि आग्रह जुन गरिरहनु भएको छ कार्यक्रमहरू मार्फत,
हजुर
यसको अलावा अब चाहिँ अब 2082 साल तपाईँले यसको एउटा टार्गेट बिन्दु बनाउनु भएको छ, यसपछि पनि केही सोच्नु भएको छ हामीले यसका अलावा यो कार्य पनि अब चाहिँ हामीले गर्नुपर्छ मानव सेवा सँगसँगै अन्य जस्तो अब यो जनावरका कुराहरू पनि हामीले गऱ्यौँ अघि होइन, त्यसका अलावा हामीले नदेखेका जुन तपाईँले देख्नुभएको कुरा,
अब विशेष गरी आज मानिस यति व्यस्त भएको छ भन्ने कुरा बोध गराउन चाहन्छ। वास्तवमा मान्छे व्यस्त होइन, अस्तव्यस्त छ मान्छे। आज धेरै युवाहरू डिप्रेसनमा छन्, धेरै युवाहरू लागु पदार्थको सेवनमा छन्, धेरै सरकारी स्तरमा काम गर्ने कर्मचारीहरू पनि डिप्रेस भएर बसिराखेका छन्। सुरक्षाका निकायमा काम गर्ने व्यक्तिहरू त्यस्तै डिप्रेस छन्। आज खानपानका कुराहरू मान्छेले विधि मिलाएर खाँदैन होइन, आफ्ना जीवनशैलीहरू राम्रो उत्कृष्ट सर्वोत्कृष्ट बनाउन जान्दैन। ती यावत कारणहरूले गर्दाखेरि मान्छे आज यो अवस्थामा आएर सृजना भइराखेको छ। अबको हाम्रो अपेक्षा, अबको चाहना, अब गर्ने सेवा, मानव सेवा 2082 सालपछि हामी जब सडक मानवमुक्त देशको रूपमा विकसित गर्छौँ तब हामी जनजनमा मानवीय गुणहरू विकसित गराउँदै ती कुराहरूमा बोध गराउँदै मानवीय संवेदनाहरू बिचमा बोध गराउँदै नेपाललाई एउटा मानवीयतातर्फ उन्मुख देशको रूपमा विकसित गराउनको लागि अगाडि बढ्नेछौँ।
यसरी तपाईँहरूको जुन एउटा सोच छ
हजुर,
सहकार्य तपाईँहरू गरिरहनु भएको
हजुर,
अहिले समूहको कुरा मैले गरिनँ
हजुर,
समूहमा तपाईँहरूको एउटा आश्रम
हजुर
जुन हरेक ठाउँमा छ यो जस्तो अहिले यो 14 स्थानमा भन्नु पनि कति जति हुनुहुन्छ त्यसमा तपाईँहरू सदस्य?
विशेष गरी यो मानव सेवा आश्रमको परिकल्पना चाहिँ आदरणीय गुरु रामजी अधिकारीज्यूले गर्नुभयो, म उहाँकै चेला हो र उहाँको एउटा छुट्टै खालको मनस्थिति, छुट्टै खालको सोच र यो स्टेजमा कुनै दिन हजुरहरूसँग पनि त्यो अवसर मिल्यो भने सम्पूर्ण श्रोताहरूमा आज पनि उहाँलाई प्रस्तुत गर्नको लागि हामी प्रयत्न गर्नेछौँ। उहाँले यो अभियानलाई सुरुवात गर्नु र हामी जस्तो युवाहरूलाई एउटा अहिले युवाको मानसिकतामा के छ, अस्ट्रेलिया, अमेरिका, जापान, क्यानाडा जुन समृद्धिशाली देशहरू छन् र त्यहाँ गएर केही गर्नुपर्छ भन्ने मानसिकता राख्छन्, तर नेपालमा जति अवसर हामी कुनै ठाउँमा पनि देख्दैनौँ। आदरणीय गुरु रामजी अधिकारीज्यूले जुन मलाई लगायत म जस्ता लगभग 109 जनाभन्दा बढी पूर्णकालीन समर्पित अभियन्ताहरू जो 1 रुपियाँ पनि पैसा नलिइकन यो सेवामा समर्पित हुनुहुन्छ पूर्णकालीन रूपमा, यी अभियन्ताहरूभन्दा बाहिर रहेर हाम्रा अभिभावक सदस्यहरू भन्छौँ, अभिभावक सदस्यहरू पनि लगभग धेरै अभिभावक सदस्यहरू हामीसँग रहनुभएको छ र हामीलाई मासिक सहयोग गर्ने मासिक दाताहरू रहनुभएको छ, हामीलाई जन्मदिन विवाह वर्षगाँठहरूमा आएर सहयोग गर्ने धेरैभन्दा धेरै व्यक्तिहरूको सपोर्ट रहेको छ। प्रत्यक्ष रूपमा सेवामा संलग्न भएर गर्ने हामी अहिले 109-10 जना पूर्णकालीन समर्पित अभियन्ताहरू छौँ भने हामीलाई पछाडिबाट ब्याकबोन बनेर सहयोग गर्ने सेवा गर्ने व्यक्तिहरू धेरै नै हुनुहुन्छ।
यसरी नै त कसरी चल्छ त तपाईँहरू जस्तो तपाईँहरूले त संस्था चलाउनु भएको छ,
हजुर
तपाईँहरूको जीवन चाहिँ कसरी चल्छ?
वास्तवमा हजुरले अति नै उत्तम र सबैले सोध्ने प्रश्न सोध्नुभयो। हाम्रो जीवन भनेको मैले अघि नै पनि भने हामी विभिन्न रचनात्मक कार्यक्रमहरू गर्छौँ, विभिन्न स्कुल कलेज आमा समूह पिता समूह राजनीतिक दलका प्रतिनिधिहरू जो समाजमा केही ज्ञानका कुराहरू पनि सुन्न चाहन्छन्, हामीले यी ज्ञानका माध्यमहरूबाट विभिन्न रचनात्मक तालिमका कार्यक्रमहरू सञ्चालन गर्दै जाँदा केही रकमहरू उहाँहरूले हामीलाई सहयोग गर्नुहुन्छ, ती रकमहरूमा केही पर्सेन्ट केही प्रतिशत हामी हाम्रो सेवाको लागि राख्छौँ र अरू सम्पूर्ण रकमहरू चाहिँ मानवीय सेवाको लागि मानव सेवा आश्रममा समर्पित गर्छौँ। ती बचेको पैसाहरूबाट हामी हाम्रा सेवालाई अगाडि बढाउँछौँ। जस्तो खानको लागि त्यहीँ आएका सहयोगहरू हामीले प्रयोग गरिराखेको छौँ, त्यही अन्न जे पकायौँ हामीले जे आमा बुवाहरूलाई पकायौँ त्यही हामीले खाने गर्छौँ। लाउनको लागि पनि धेरैजना अभिभावकहरूले हामीलाई सपोर्ट गरिराख्नु भएको छ, मतलब तपाईँहरूले पनि केही गर्नुपर्छ केही हुनुपर्छ भनिराख्नु भएको छ, तर हामी त्यो हुनुपर्छ त्यो गर्नुपर्छ भन्दै गर्दाखेरि पनि हामी यही तालिम कार्यक्रमहरूबाट आएका बचेका केही पैसाहरूबाट हाम्रा जीविकोपार्जनहरूलाई अगाडि बढाउँछौँ।
तपाईँ चाहिँ अब तपाईँहरूको समूहमा जति आबद्ध हुनुहुन्छ बचेको पैसाबाट आफ्नो केही
हजुर
जस्तो आधारभूत आवश्यकता मात्रैको कुरा तपाईँहरू त्यहाँबाट युज गर्नुहुन्छ भनिन्छ, मान्छेलाई पैसा जति भए पनि पुग्दैन
हजुर,
त्यो पाटो र यो पाटोलाई तपाईँ कसरी निहाल्नुहुन्छ?
यो एउटा सन्तुष्टिको पाटो हो, मानिसको एउटा भनाइ छ नि लोभीको भाँडो उभिन्दो भन्छ नि हजुर, त्यो कहिले भरिँदैन अरे, अनि मानिसको पनि हामी मानवको चाहना पनि त्यही हुन्छ, हामीले एउटा सेल्फ गाइडलाइन्स एउटा के गर्न सक्नु पर्दो रहेछ। हामी युवाहरूमा जो अहिले समर्पित भएर लागेका छौँ सबैजना अन्डर 30-30 वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरू छौँ र हामीले हाम्रो जीवनलाई 3 किसिमको क्याटेगोरीबाट विभाजन गरेको छौँ, एउटा सिक्ने समय, एउटा टिक्ने समय र एउटा बिक्ने समय। हामी जुन समयमा सिकिराखेको छौँ यो हामी 30-15 वर्षभन्दा तलको उमेर चाहिँ हामी प्रत्येक युवाहरूले सिक्ने समयको लागि निर्धारण गर्नुपर्दो रहेछ र त्योभन्दा पछिका समयमा टिक्ने र बिक्ने कुराहरू आउँछन्। जुन कुरामा हामी निरन्तर रूपमा टिक्न सक्यौँ त्यो कुरामा हामी बिक्न सक्छौँ। हामी कुनै स्पेसलिस्टको कुरा गरौँ न, एउटा डक्टर हुन्छ, उसले कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्यो भने उसलाई धेरै पैसा तिरेर पनि हायर गरिन्छ किनिन्छ र हामी उसैकोमा ती विशेषज्ञ व्यक्तिकैमा जचाउन जान्छौँ पक्कै पनि र हामी पनि त्यही माध्यमबाट त्यही अवस्थाबाट गुर्जिनको लागि अगाडि बढ्नको लागि प्रयत्न गरिराखेको छौँ। अहिले चाहिँ हामी यही रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्नको लागि अभ्यासरत छौँ, अभ्यास गरिराखेको छौँ जनजनमा पुर्याउनको लागि र यो पछि यसैमा हाम्रो लगातार लागेपछि विशेषज्ञता पक्कै पनि हासिल हुन्छ, त्यो पछि अझै हाम्रो जीवनशैलीहरू सरल र सहज हुन्छ।
तपाईँहरूको परिवारले पनि बुझेका छन् कि यो उमेर भनेको हाम्रो बालबच्चाको सिक्ने उमेर हो, यो बुझेको छन्?
वास्तवमै यो परिवारको सपोर्ट बिना त हुनै सक्दैन, वास्तवमै हामीलाई हाम्रो परिवारले यति धेरै सपोर्ट गर्नुभएको छ, धेरै हामी के गर्छौँ कति पैसा नहुँदा गोजीमा पैसा नहुँदा ल न यहाँ जाँदैछौँ पैसा भएन हामीलाई पठाइदिनुहोस् भनेर त्यसरी पनि हामी अगाडि बढिराखेको छौँ र परिवारको सदस्यहरूले एकदमै बुझेर प्रेमले सपोर्ट गरिराख्नु भएको छ।
पक्कै पनि उहाँहरूलाई थाहा छ कि हाम्रो बच्चाहरूले चाहिँ कुन क्षेत्र अङ्गालिरहेका छन्।
अनि एउटा वास्तवमै यो कठिन परिस्थिति पनि छ र मानसिकता पनि अलिकति फरक छ। समाजसेवा भनेको चाहिँ दारी कपाल फुलिसकेपछि अब शरीरमा केही शक्ति छैन अब चाहिँ रिटायर्ड लाइफ भयो भनेपछि गर्ने प्रचलन छ, त्यो प्रथा छ। अब हाम्रो जेनेरेसनले चाहिँ हाम्रो समूहले चाहिँ यसलाई तोड्नुपर्छ, अब योभन्दा हामी माथि उठ्नुपर्छ भनेर सेवा गरिराखेको पनि छौँ। त्यही हिसाबले हामीले हाम्रो परिवारलाई कन्भिन्स गर्न सफल भएको छौँ र पनि हामीलाई सहज भएको छ।
असाध्यै मिठा हजुर शब्दहरू सुन्दै थिए
हजुर,
तर कार्यक्रमको निर्धारित समय सकिने आँट्यो। अन्त्यमा हजुर के भन्न चाहनुहुन्छ हामीलाई सुनेर बस्नुभएका हाम्रा श्रोताहरूलाई?
अन्तिममा म यति मात्रै भन्न चाहन्छु, आउँ सत्सङ्कल्पका साथ जुटौँ नेपाललाई सडक मानवमुक्त नेपाल निर्माण गर्नको लागि, व्यवहारिक सडक मानवमुक्त नेपाल निर्माण गर्नको लागि तपाईँ हामी सबैले सकेको योगदान गरौँ आफ्नो क्षेत्रबाट। आगामी एक वर्षभित्र यो सुदूरपश्चिम प्रदेशका सडक पेटीहरूमा कोही पनि व्यक्ति भोकै र नाङ्गै बस्न नपरोस्, हामी प्राणीहरूको सर्वश्रेष्ठ प्राणीको रूपमा भन्छौँ र परिचित गराउनको लागि लालायित छौँ र मोहित छौँ। अधिकारको रेल चढ्नको लागि हामीले कर्तव्यको तेल हाल्नुपर्छ। आउँ सबैजना जुटौँ र यो मानवीयता प्रवर्धनको महाअभियानमा तपाईँ हामी सम्पूर्ण जुटेर यो सेवालाई अगाडि बढाउनको लागि, यो लक्ष्य हासिल गर्नको लागि एकजुट बनौँ।
हस्, कार्यक्रममा आइदिनु भयो, यहाँको अमूल्य विचारहरू राखिदिनु भयो
हजुर।
यहाँको यात्रा अनि यहाँको जुन उद्देश्यका साथमा लागिरहनु भएको छ तपाईँको समूह
हजुर,
सबैको जय जय होस् हामी यही कामना गर्छौँ।
हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद। हजुरहरूको साथ सहयोग शुभेच्छालाई नै हामी अगाडि बढिराखेको छौँ। म अन्तिममा तपाईँ सम्पूर्णको माझ अनुरोध गर्न चाहन्छु, यो मानवीय सेवाको कार्यमा हजुरहरूले गर्नुभएको साथ सहयोग सद्भाव सधैँ अतुलनीय र अतुलनीय रहनेछ। विशेष गरी यो मानव सेवा आश्रमको परिकल्पना गर्नुहुने आदरणीय गुरु रामजी अधिकारीज्यू, मानव सेवा आश्रमको प्रमुख संरक्षक आदरणीय गुरु डाक्टर गोविन्द नन्दनज्यूको पाउमा नमन गर्दै तपाईँ सम्पूर्णले सुनिदिनु भयो, धेरै धेरै धन्यवाद। र मानवीय सेवाको लागि तपाईँले सम्पर्क गर्नुहुन्छ मानव सेवा आश्रमको धनगढीमा रहेको शाखा कार्यालयको नम्बर 98550 76 00 76 012 98550 76 012
98550 76 012 यो नम्बरमा फोन गरेर पनि उहाँहरूले बुझ्न सक्नुहुन्छ के हो कस्तो हो सेवाको लागि, अनि आफ्नो गाउँ टोलमा यदि त्यस्ता कुनै व्यक्तिहरूलाई भेट्नुहुन्छ भने पनि सम्पर्क गर्न सक्नुहुन्छ। हस्, धेरै धेरै धन्यवाद।
हस्, धेरै धेरै धन्यवाद।
हजुर, कार्यक्रम शुभप्रभात तपाईँ सुनिरहनु भएको थियो र कार्यक्रमको निर्धारित समय हाम्रो सकिनै सकेको छ। आज मैले कुरा गरेको छु मानव सेवा आश्रमका केन्द्रीय कोषा अध्यक्ष होमनाथ तिमिल सेनासँग, र उहाँसँगको यो कुराकानी सँगसँगै कार्यक्रमबाट म रोहित पनि आजको लागि बिदा माग्छु। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहिँ हामीलाई नबिर्सिनुहोला, यही भन्दै आजको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते।